रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा उच्च वायु प्रदूषण, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, यात्रा गर्दा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। प्रदूषणले हवाई उडान समेत प्रभावित। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा सम्बोधन। सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। र गत 24 घण्टामा इजरायली आक्रमणमा परि गाजामा 100 जनाको मृत्यु। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा उच्च वायु प्रदूषण बढ़ेसँगै उच्च सतर्कता अप्नाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इण्डेक्स एक्यूआई सूचकांक अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अप्नाउन सबैलाई अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सो सम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घ रोगका बिरामीलाई विशेष सतर्कता अप्नाउन सुझाव दिनुभयो। स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ। काठमाडौँमा बाक्लो तुवालो लाग्दै आएकाले भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण समेत प्रभावित बन्न थालेको छ। पछिल्लो समय नेपालमा वायु प्रदूषणको मात्रा बढ्दै गएसँगै मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ। यसबाट बस्न सकेसम्म घर बाहिर ननिस्कने र निस्कनै परे सुरक्षित रूपमा मात्रै निस्कनु पर्ने जनस्वास्थ्यविदले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
लामो समयसम्म पर्याप्त वर्षा नभएकाले काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा केही दिन यता वायु प्रदूषणको मात्रा बढ़ेको छ। सुक्खा र गर्मीसँगै डढेलो र आगलागीका घटना बढ़ेकाले पनि वायु प्रदूषण बढ़दै गएको र यसबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै जनजीवन समेत प्रभावित बन्न पुगेको छ। वायु प्रदूषणका कारण नाक आँखा पिरो हुने खालको हावा चलेको छ। यसले रोगी, वृद्ध र बालबालिकालाई श्वास फेर्न पनि गाह्रो हुने समस्या देखिन थालेको छ। घाँटीबाट कालो खकार आउने, आँखा रातो हुने, नाक घाँटी पोल्ने, ओठ सुक्ने अनि श्वास फेर्न गाह्रो हुने समस्या देखिन थालेको छ। यसबाट बस्नका लागि सकेसम्म बाहिर ननिस्कने, यदि निस्किनै परेको अवस्थामा आफू रहेको स्थानको वायु प्रदूषणको अवस्था र समय हेरेर मात्रै सुरक्षित रूपमा बाहिर निस्कन सुझाव दिनुहुन्छ। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक एवं जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
यदि त्यो ठाउँमा बढी मात्रामा प्रदूषणको अवस्था रहेछ भने सकेसम्म बाहिर भेटघेट नगर्ने, सार्वजनिक स्थलहरूमा नजाने र यदि निस्किनु पर्ने अवस्था छ भने पनि हामीले जुन प्रयोग गर्ने मास्क लगाएर छोटो समयको लागि सकेसम्म बाहिरी कामलाई चाहिँ कम गरेर चाहिँ हामीले वायु प्रदूषणबाट धेरै हदसम्म बस्न सक्छ।
वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौँका विभिन्न स्थानमा अति हानिकारक वायुको गुणस्तर सूचक एक्यूआई 200 भन्दा माथि देखाएको छ। एक्यूआई 0 देखि 50 सम्मको अवस्थालाई स्वास्थ्यका लागि राम्रो वायु मानिन्छ। नेपालको वायुमा अहिले कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन, सल्फर डाइअक्साइड जस्ता अस्वस्थकर ग्यास तथा धूलोका ठूला साना कणको मात्रा उच्च रहेकाले वायु प्रदूषण अत्यधिक बढ़ेको हो। वायु प्रदूषण कम हुनका लागि राम्रोसँग हावा चल्नुपर्ने र पानी पर्नुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर अझै केही दिन पानी पर्ने मौसम नरहेकाले प्रदूषण घट्ने सम्भावना नभएको महाशाखाका मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
प्रदूषण हट्नलाई राम्रो खालको प्रणाली, स्ट्रङ खालको प्रणाली आएर मजाले पानी पर्यो भने अथवा मजाले हावा चल्यो भने चाहिँ यो प्रदूषण चाहिँ कम हुने हो। तर पानीको हिसाबले चाहिँ अबको 2-3 दिनसम्म हेर्दाखेरि पनि खासै त्यस्तो वर्षाको सम्भावना चाहिँ देखिँदैन। हल्का बदली चाहिँ हुन्छ तर पानी पार्ने बादलहरू त्यस्तो खालको चाहिँ छैन। त्यही भएर पानीको हिसाबले चाहिँ यो वातावरण सफा हुने जस्तो देखिएन। राम्रो खालको पानी नपरेसम्म यो प्रदूषण रहिरहने देखिन्छ।
वातावरण विभागले वायु प्रदूषणको असर कडा भएकाले सावधानी अपनाउन आम नागरिक र सरकारवाला निकायलाई आग्रह गरेको छ। तातो सुक्खा मौसममा डढेलो उच्च हुँदा यतिखेरको वायु मानव स्वास्थ्य प्रतिकूल देखिएको भन्दै वायु प्रदूषणका सहायक मानिने उद्योग उद्योग र सवारी साधनको धुवा प्रदूषणको परीक्षण अनिवार्य गराउन विभागले अनुरोध गरेको छ। वायु प्रदूषणले दीर्घकालीन स्वास्थ्य समस्या निम्ति आउने खतरा बढ़ेको र अहिलेको वायु प्रदूषण कड़ा मानिएको जनस्वास्थ्यविदहरूको भनाइरहेको छ। त्यसैले सकेसम्म बिहान र बेलुका बाहिर हिँडडुल नगर्ने, दिउँसो अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्नुपर्ने उहाँहरूको सुझाव छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन लगायत विश्वव्यापी रूपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रूपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड़ दिँदै त्यसका लागि विश्व समुदायसँग आह्वान पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले एआईटीले नेपालमा खोज अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा $1,00,000 रकम जम्मा गर्ने घोषणा पनि गर्नुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मधेसका मुद्दालाई प्रभावकारी ढंगले उठाउन मधेस केन्द्रित 7 दलले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। काठमाण्डुको बानेश्वरमा आज आयोजित कार्यक्रममा समतामूलक न्यायपूर्ण व्यवस्था स्थापना गर्ने उद्देश्यसहित तराई मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन्। मोर्चामा तराई मधेस केन्द्रित जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा रहेका छन्। रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी अनुपालन तथा मध्यस्थता समिति सीएमसीले नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष सहित 5 जनालाई प्रतिबन्ध लगाएको छ। आईएफआरसीले नेपाल रेड क्रस सोसाइटीको संचालन तहबाट हट्न र सोसाइटीको आउँदा निर्वाचनमा उम्मेद्वार समेत हुन नपाउने गरी सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपाल सहित विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमल सिन्हालाई प्रतिबन्ध लगाएको हो। आईएफआरसीको मुख्यालय जेनेभाद्वारा आज जारी वक्तव्य अनुसार उहाँहरू नेपाल रेड क्रस सोसाइटीको संचालन तहको सदस्यतामा राजनैतिक दलहरूका लागि भागबण्डलाई बढ़ावा दिएर राजनैतिक गतिविधिहरूमा संलग्न रहेको पाइएको जनाइएको छ। वक्तव्यमा यसमा अन्य कदमहरूका साथसाथै नेपाल रेड क्रस सोसाइटीलाई उपलब्ध गराउने आर्थिक सहयोग बन्द गर्ने विषय पनि समावेश हुन सक्ने भनिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रतिक्रियावादी षड्यन्त्र भइरहेको बताउनु भएको छ। प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले लोकतन्त्रमाथि आक्रमणको कोशिश भए पनि प्रमुख दलहरू सबै गणतन्त्रप्रति प्रतिबद्ध रहेकाले विद्यमान व्यवस्थालाई अझ सुदृढ र समृद्ध बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभयो। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै 32 लाख रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी 1 जनालाई सार्वजनिक गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने भक्तपुरको भक्तपुर नगरपालिका 5 घर भएका 28 वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिनुभयो। गत 24 घण्टामा इजरायली आक्रमणमा परि 100 जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले आज बिहानै खान युनिस क्षेत्रमा भीषण आक्रमण गरेको थियो, जसमा 26 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाएका छन्। इजरायली आक्रमणमा परि 60,000 भन्दा बढ़ी प्यालेस्टिनीको अहिलेसम्म मृत्यु भइसकेको छ भने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशबाट अपहरण गरिएका बन्दक फिर्ता नभएसम्म गाजामा दबाव जारी राख्ने दावी गर्दै आउनुभएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्ष संघीय सरकारबाट 1,67,05,00,00,000 रूपियाँ स्थानीय तहमा जाने भएको छ। संवैधानिक व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई 753 स्थानीय तहमा राजस्व बाँडफाँड 78,08,50,00,000 रूपियाँ जाने अनुमान अर्थ मन्त्रालयले गरेको छ। त्यस्तै वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान समेत गरी 88,96,80,00,000 हस्तान्तरण हुने अनुमान गरिएको छ। नेपालबाट भारततर्फ निर्यात हुने केही नेपाली वस्तुमा लगाइएको अवरोध फुकुवा भएको छ। भारतले नेपाली सिमेन्ट, जस्ता पाता, प्लाइवुड लगायतका सामग्रीको ब्यूरो अफ इण्डियन सर्टिफिकेट बीआईएस प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो। भारतले बीआईएस नवीकरण नगर्दा नेपालबाट 5 महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र 1 महिनादेखि प्लाइवुड निर्यात रोकिएको थियो। नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेका अनुसार बीआईएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ। केही समय अघि भारत निर्यातका लागि काकरभिट्टा पुर्याइएका 34 ट्रक प्लाइवुड बीआईएस को अभावमा नाकामै रहेको थियो। भारतले झापाको भद्रपुरसँग सीमा जोड़िएको गलगलिया नाका निकासी पैठारीका लागि पूर्ण रूपमा खुल्ला गरेको छ। मेची नदीमा पक्की पुल बनेपछि नेपाल सरकारले भद्रपुर भन्सारलाई माल सामान आयात निर्यात हुन सक्ने गरी स्तर उन्नति गरे पनि सीमा जोड़िएको गलगलिया नाकाको क्षमता विस्तार नगरिँदा निकासी पैठारी हुन सकेको थिएन। नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीप मणिरेग्मीले अब भद्रपुर गलगलिया नाकाबाट ऐन कानूनले छूट दिएका सबै मालवस्तु आयात निर्यात गर्न सकिने बताउनुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार 3.35 अङ्कले बढेको छ। बुधबारको तुलनामा बिहिबार बजारको परिसूचक 3.35 अङ्कले बढ्दा नेप्से 2703 कायम भएको छ। अघिल्लो दिन 5,44,00,000,00,000 कारोबार भएकोमा बिहिबार 7,84,00,00,000,00,000 कारोबार भएको छ। 93 कम्पनीको मूल्य बढ्दा 151 घटेको छ। बैंकिङ 0.96% बढेपछि समग्र बजारको वृद्धि दर घनात्मक भएको हो।
अब खेल समाचार अजय बमबाट।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ पुरुष वरितामा नेपाल 175 स्थानमा यथावत छ। दक्षिण एसियामा नेपाल भन्दा माथि भारत 127 र मालदिव्स 164 स्थानमा छन्। त्यस्तै नेपाल भन्दा तल भूटान 182, बंगलादेश 183, पाकिस्तान 198 र श्रीलंका 200 स्थानमा छन्। विश्वकप विजेता अर्जेन्टिना वरिताको शीर्ष स्थानमा कायम छ। यसै गरी स्पेन, फ्रान्स, इंग्ल्याण्ड, ब्राजिल, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम, इटाली र जर्मनी क्रमशः 2 र 10 स्थानमा छ। नेपाली U19 क्रिकेट टोली एक दिवसीय श्रृंखलामा अफगानिस्तानसँग पराजित भएको छ। बिहिबार सम्पन्न पहिलो खेलमा नेपाल 130 रनले पराजित भएको हो। जीतसँगै अफगानिस्तान 3 खेलको श्रृंखलामा 1-0 अग्रता लिएको छ। अफगानिस्तानले दिएको 301 रनको लक्ष्य पछ्याएको नेपालले 46.2 ओभरमा सबै विकेट गुमाउँदै 170 रन मात्रै बनाउन सक्यो। नेपालका नीरज कुमार यादवले सर्वाधिक 53 रन बनाए। सन्तोष यादव र अशोक धामीले 24-24 रन बनाउँदा अभिषेक तिवारीले 17, कप्तान नरेन भट्टरले 13 र सिब्रिन श्रेष्ठले 11 रन बनाए। अन्य खेलाड़ीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 300 रन बनाएको थियो। नेपालका लागि सन्तोष यादवले 3, अभिषेक तिवारीले 2 तथा दयानन्द मण्डल र पिपिन प्रसाद शर्माले समान 1 विकेट लिए। ब्रिगेड बोइज क्लब सहित स्मारक बी डिभिजन लीगमा बिहिबार नयाँ बस्ती युवा क्लबसँग 1-1 बराबरीमा रोकिएको छ। यो नतिजासँगै 4 खेलमा 4 अङ्क जोडेको ब्रिगेड बोइज 9 स्थानमा छ।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ उपत्यकामा उच्च वायु प्रदूषण, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, यात्रा गर्दा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। प्रदूषणले हवाई उडान समेत प्रभावित। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा सम्बोधन। सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। र गत 24 घण्टामा इजरायली आक्रमणमा परि गाजामा 100 जनाको मृत्यु। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।